الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وعلى آله وأصحابه وبارك وسلم وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ظهر الفساد في البر والبحر بما كسبت أيدي الناس. صدق الله العظيم. میرے قابل احترام بزرگوں، حکیم الامت، مجدد الملت حضرت مولانا تھانوی رحمۃ اللہ علیہ نے جزاء الاعمال کے پہلے باب کی فصل نمبر 19 میں گناہوں کا ایک اور نقصان بیان فرمایا ہے، اور وہ یہ ہے کہ گناہ کرنے کی وجہ سے دنیا میں طرح طرح کی خرابیاں پیدا ہوتی ہیں، جیسے کبھی پانی کا قحط پڑ جاتا ہے، بارشیں بند ہو جاتی ہیں، کنویں خشک ہو جاتے ہیں، ندی نالے سوکھ جاتے ہیں، جس کی وجہ سے انسان اور جانور دونوں تکلیف میں آ جاتے ہیں. ایسے کبھی غلہ نہیں پیدا ہوتا، فصل اگائی مگر وہ نہ اگی، پھل آنے سے پہلے ہی فصل خراب ہو گئی، اور جو غلہ اگنا تھا وہ نہ اگ سکا، اس کی وجہ سے پھر مہنگائی ہو جاتی ہے، بعض دفعہ سخت قحط پڑ جاتا ہے اور لوگ بھوکے مرنے لگتے ہیں، اور کبھی پھل ناقص ہو جاتا ہے، یعنی پھل تو لگا لیکن اس میں کیڑا لگ گیا، یا بے وقت بے موسم میں بارش ہو گئی جس کی وجہ سے پھل جھڑ کے نیچے گر گیا، پکنے سے پہلے ضائع ہو گیا، خراب ہو گیا. اور یہ سب چیزیں ہم بھی اپنی آنکھوں سے دیکھتے ہیں، ہمارے زمانے میں بھی یہ سب چیزیں پائی جاتی ہیں. تو حضرت فرماتے ہیں یہ گناہوں کی وجہ سے، جب انسان گناہ کرتا ہے، اور جب زمین پر رہنے والے انسان اللہ تعالیٰ کی نافرمانی کرتے ہیں، تو اس قسم کی خرابیاں پیدا ہو جاتی ہیں. ابھی کچھ عرصہ پہلے پاکستان میں زبردست سیلاب آیا تھا، سندھ اور پنجاب دونوں اس سے سخت متاثر ہوئے تھے. تو پنجاب کے بعض احباب نے بتلایا کہ انہوں نے اپنی آنکھوں سے دیکھا کہ سیلاب کا پانی جو زمین پر چل رہا تھا، ऐसा मालूम होता था कि वो देख देख के चल रहे हैं। जो लोग अपने ज़मीन का उश्र नहीं देते थे, उनकी ज़मीन आम तौर पर आम ज़मीन से ऊपर थी, लेकिन सैलाब का पानी वहाँ चढ़ गया और उनकी फसल को बहा के ले गया और उनकी फसल ख़राब हो गई। और बाज़ लोग जो बाकायदा उश्र देते थे, उनकी ज़मीन आम ज़मीन से नीचे थी, जहाँ ज़ाहिरन पानी को ज़रूर जाना चाहिए, लेकिन उनकी ज़मीन बच गई और उनकी फसल सही सलामत रही और नफा बख्श रही। तो कहते साफ महसूस होता था कि ये पानी जो है ये खुद ब खुद नहीं जा रहा, देख देख के जा रहा है। जो लोग उश्र नहीं देते थे या जो लोग दूसरों पर ज़ुल्म ढहाते थे उनको तबाह कर गया, और जो मज़लूम थे या जो बाकायदा अपनी ज़मीनों का उश्र देते थे वो महफूज रहे। ऐसे एक वाक़ा मुझे लाड़काना का भी मालूम है। जब मैं पहली मरतबा लाड़काना गया तो हमारे दारुल्उलूम के बाद फाजिलीन वहाँ पर हैं, वो अमरूद का बाग दिखाने के लिए लेकर गए, क्योंकि लाड़काने का अमरूद मशहूर है। एक बाग में ले गए जो माशाल्लाह अमरूदों से भरा हुआ था। उन्होंने कहा कि ये इस बाग की तीन खसूसियात हैं। एक खसूसियत ये कि बगैर स्प्रे के यहाँ कोई कीड़ा लगता नहीं है, यानी स्प्रे करना नहीं पड़ता, इसके बगैर भी किसी किस्म का कोई कीड़ा जो है लगता नहीं। जबकि बगैर स्प्रे के काम ही नहीं चलता, गल्ला हो या फल हो स्प्रे ज़रूरी है। दूसरी अजीब बात ये बताई कि यहाँ पर अमरूदों को तोड़ने के लिए मज़दूर नहीं रखे जाते, बगैर मज़दूरों के अमरूद जो है वो रोज़ाना इतने टूट जाते हैं कि पेटियां भर कर भेज दी जाती हैं। जबकि फल तोड़ने के लिए यकीनन मज़दूरों की ज़रूरत होती है। तीसरी खसूसियत ये बतलाई कि जो अमरूद टूट के नीचे गिर जाता है वो ख़राब नहीं होता, सड़ता नहीं है वो, वरना आमतौर पर एक दो दिन के बाद फल ज़मीन पे पड़े पड़े गलना शुरू हो जाता है। तो मेरे लिए तीनों बातें नहायत ताज्जुब की थी। और जबकि दूसरे जो अमरूदों के बागात थे वहाँ ये तीनों बातें थीं, उन्हें स्प्रे भी करना पड़ता था, उनका फल तोड़ने के लिए मज़दूरों को भी बुलाया जाता था, और अगर कोई फल कहीं गिर जाता नज़रों से ओझल हो जाता तो वो गल के ख़राब हो जाता था, जिसके लिए सफाई करवानी पड़ती थी। तो मैंने उनसे पूछा, भाई इसकी क्या वजह है? कह रही, इस बाग का जो मालिक है ना, वो सबसे पहले जब फल आता है तो पहले वो उशूर निकालता है, और बाकायदा उशूर निकालता है, बल्कि एहतियातन ज़्यादा निकालता है, बस वो इसका पाबंदी करता है। उसकी ये बरकत हमने अपनी आंखों से देखी है, जो आपको भी दिखला रहे हैं। फिर उसकी उन्होंने तशरीह की कि उशूर की बरकत से कीड़ा लगता ही नहीं है, जब लगेगा ये तो फिर स्प्रे की कोई ज़रूरत नहीं। और दूसरे तोड़ने की इसलिए ज़रूरत नहीं पड़ती कि रोज़ाना जब हम सवेरे इस बाग में आते हैं तो इतने तादाद में अमरूद झड़ झड़ कर गिरे हुए होते हैं कि शाम तक वही पेटियां में पेटियां उनसे भर जाती हैं, और उन पेटियों को भरते हैं, फिर भर करके बस रवाना कर देते हैं मार्केटों में बेचने के लिए। तो रोज़ाना इतने खुद ब खुद ही टूट जाते हैं। अब टूट जाते हैं तो अब क्या ज़रूरत है मज़दूरों को लगाने की? ये भी हमें सहूलत हो गई, आसानी हो गई। और कि उशर की बरकत से अमरूद ख़राब नहीं होता, दो दिन गुजर जाए, 3 दिन गुजर जाए, जहाँ पड़ा है वही वैसे ही मिलेगा जैसे गिरा था। और ये भी हम बरकत समझते हैं उशूर अदा करने की, और ये बिल्कुल दुरुस्त बात है, क्योंकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है हस्सिनु अमवालकुम बिज़्ज़कात, अपने माल को, अपने अमवाल को, अपने अमवाल की हिफाजत करो ज़कात देकर, यानी ज़कात मालों का महाफिज है। जो जिन चीज़ों पर ज़कात फ़र्ज़ है, उशूर जो है पैदावार के ऊपर है, माल तिजारत सोने चांदी पर ज़कात फ़र्ज़ है, दोनों फ़र्ज, तो अपने मालों की हिफाजत करो ज़कात दे करके। मालूम हो कि जिस माल की ज़कात दे दी जाएगी वो महफूज हो जाएगा, वो ज़ाया नहीं होगा, वो चोरी नहीं होगा। तो देखो उशूर भी ज़कात है, इसको ज़कातुल अर्ज़ कहते हैं, ज़मीन की ज़कात। तो उसकी बरकत से देखो उनका बाग जो था वो हर किस्म के नुकसान से महफूज था, मज़दूर नहीं लगाएंगे नफ़ा ज़्यादा होगा, इस्प्रे नहीं करेंगे तो भी बचत होगी, और अमरूद सड़ कर ख़राब नहीं होगा तो भी बचत, तो बचत ही बचत, फ़ायदा ही फ़ायदा और नुकसान से महफूज। अब ये देखो उशूर का हुक्म पर अमल करने की बरकत है, और जो लोग उशूर नहीं देते तो गुनाह कर रहे हैं, और एक फ़र्ज़ की अदायगी में कोताही कर रहे हैं, उसका नतीजा ये कि नुकसान जो अमरूद टूट रहे हैं वो ज़ाय हो रहे हैं, इस्प्रे का ख़र्चा अलग है, मज़दूरों का ख़र्चा अलग है, नतीजा ये कि अमरूद का बाग है लेकिन नफ़ा कम है। तो ये जो नफ़े की कमी है, ये फलों की कमी है, नुकसान है, और ये गुनाह की वजह से है, वो गुनाह है उशूर ना देना। ऐसे एक अजीब और वाक़ आपको सुनाऊँ ज़कात अदा करने का, कि एक साहब ने ख़ुद अपना ये वाक़ सुनाया कि हमारे घर के जेवरात, हमारे एक अलमारी है घर में, वहाँ पर हम रखते थे, और उसमें एक डब्बे के अंदर अमानत का भी एक जेवर रखा हुआ था। तो चोर आया, और चोर ने आकर के उसी अलमारी में से जेवरात उठाए, और उस डब्बे में से उसने जो और मुख्तलिफ जेवरात थे उनके तो हाथ लगाया नहीं, सिर्फ एक जेवर जो था बस वो उठा लिया, बाकी छोड़ दिया। और वो ले गया चोरी करके। तो अब हम जब बाखबर हुए और पता चला कि भाई रात को चोर आए थे, तो देखा कि अलमारी साफ है, तो उसको तो डब्बा भी ले जाना चाहिए था ना, क्योंकि उसमें भी तो जेवर था। डब्बे से बाहर जो जेवर था वो भी उठा लिया, और डब्बा खोलकर उसमें से भी एक जेवर उठा लिया, बाकी छोड़ दिया। तो हमें बड़ी हैरत हुई कि चोर ऐसा पढ़ा लिखा कहाँ से आ गया कि उसने कुछ लिया कुछ नहीं लिया, चोर का काम तो उठाना ही है, उसको तो सारे जेवर ले जाना था, लेकिन उसने एक जेवर उठा लिया, बाकी डब्बा छोड़ दिया जो जेवरात से भरा हुआ था, और डब्बे से बाहर भी जो जेवर था वो भी उठा लिया। कहते जब बाद में हमने गौर किया तो पता चला कि जो जो जेवर उसने उठाया था उनकी ज़कात नहीं दी गई थी, और जो बच गया उसकी ज़कात निकली हुई थी। तो देखो हदीस में जैसे फरमाया आपने कि अपने मालों की हिफाजत करो ज़कात दे करके, तो देखो अल्लाह ताला को आदमी बजा लाए तो फिर ये हिफाजत होती है, और अगर नाफरमानी करे, और ज़कात फ़र्ज है उश्र वाजिब है, और फ़र्ज वाजिब अदा ना करे तो ये नुकसान है। इसके बाद हज़रत फरमाते हैं अल्लाह ताला का यह इरशाद है कि ज़हर अलफसाद फिल बर्री वल बहरी बाकसब तहदीन नास, यानी जंगल में और बस्ती में, तरी में और खुश्की में बिगाड़ ज़ाहिर हो गया है उन आमाल की वजह से जो लोगों के हाथ कर रहे हैं। मतलब ये कि रोए ज़मीन पर जहाँ भी कोई नुकसान होता है वो दरअसल गुनाहों की वजह से होता है, जैसे जैसे गुनाह होते जाते हैं वैसे वैसे उनके मुताबिक नुकसान होता रहता है। بڑا نقصان بڑے گناہ کی وجہ سے ہوتا ہے، چھوٹے نقصان چھوٹے گناہوں کی وجہ سے ہوتا ہے، لیکن ہے یہ طے شدہ بات کہ دنیا میں جو خرابی آتی ہے، جو فساد آتا ہے، یہ سب دراصل بندوں کے گناہوں کی وجہ سے آتا ہے۔ اب ایک اور حضرت نے لکھا ہے، حضرت امام محمد بن حنبل رحمۃ اللہ علیہ نے ایک حدیث کے ضمن میں فرمایا ہے کہ میں نے بنو امیہ کے کسی خزانے میں گیہوں کا ایک دانہ کھجوری گٹھلے کے برابر دیکھا جو ایک تھیلی میں رکھا ہوا تھا، اور اس پر یہ لکھا ہوا تھا کہ یہ دانہ عدل و انصاف کے زمانے میں پیدا ہوتا تھا۔ اور بعض دیہات کے رہنے والوں نے بھی بیان کیا کہ پہلے زمانے میں پھل موجودہ پھلوں سے بڑے ہوتے تھے۔ تو بھائی جب گناہ نہیں ہوں گے، عدل و انصاف ہوگا، اللہ تعالیٰ کی تابعداری و فرما برداری عام ہوگی، تو پھر اس کی برکتیں ظاہر ہوتی ہیں۔ تو کھجور کے دانے کے برابر گندم کا دانہ ہونا کتنی بڑی بات ہے، لیکن یہ برکت تھی عدل و انصاف کی کہ اس زمانے میں چونکہ عدل و انصاف ہوتا تھا، تو اس کی وجہ سے گندم کا دانہ بھی کھجور گٹھلی کے برابر ہوتا تھا۔ اور احادیث طیبہ میں حضرت عیسیٰ علیہ السلام کا آخر میں دنیا میں تشریف لانے کا ذکر آتا ہے، اور حضرت عیسیٰ علیہ السلام جب دنیا میں تشریف لائیں گے، دجال کا خاتمہ ہو جائے گا، اور بس پھر سچے اور پکے مسلمان رہ جائیں گے، ساری دنیا میں بس دینی اسلام ہی نافذ اور جاری اور ساری ہوگا، سب لوگ اللہ تعالیٰ کے بہت ہی فرما بردار اور تابع دار ہو جائیں گے، گناہوں کا نام و نشان ختم ہو جائے گا، نافرمانی کا بازار بند ہو جائے گا۔ تو احادیث میں اس زمانے کی بارے میں فرمایا کہ زمین اور آسمان اپنی برکتیں برسا دیں گے، زمین اپنی پیداوار کو خوب بڑھا دے گی، چنانچہ ایک انار اتنا بڑا ہوگا کہ جو پوری ایک جماعت کے واسطے کافی ہوگا، یعنی انار کیا ہوگا، مٹکا ہوگا، پوری ایک جماعت اسے کھائے گی، ان کا اسی سے پیٹ بھر جائے گا ایک ہی انار سے۔ اب تو ایک انار سے ایک آدمی کا پیٹ بھی نہیں بھرتا، پھر اس زمانے میں انار اتنا بڑا ہو جائے گا کہ ایک جماعت کے لیے وہ کافی ہو جائے گا۔ اور اس کا چھلکا بھی اتنا بڑا ہوگا کہ لوگ اس کے سائے میں بیٹھیں گے باقاعدہ، یعنی جیسے چھتری کے نیچے بیٹھتے ہیں، ایسے ہی انار کا چھلکا جو ہے وہ چھتری کا کام دے گا، لوگ اس کے سائے میں بیٹھیں گے۔ اور انگور کا جو خوشہ ہے وہ بھی اتنا بڑا، اتنا بھاری ہوگا کہ اونٹ پہ رکھیں گے تو اونٹ بھی اس کو نہیں اٹھا سکے گا، اللہ اکبر۔ حالانکہ کئی کئی بوریاں اونٹ کی کمر پہ رکھ دیتے ہیں، وہ آرام سے اس کو لے کے چلا جاتا ہے، لیکن انگور ہی کا ایک خوشہ اتنا لمبا چوڑا ہوگا، اتنا موٹا ہوگا کہ وہ اونٹ کے لیے بھی اٹھانا مشکل ہوگا۔ یہ دراصل ان ایام میں نیک اعمال کی برکت ہوگی، چونکہ ہر طرف نیکی ہی نیکی ہوگی، سب لوگ نیک کام کرنے والے ہوں گے، نافرمانی ختم ہو چکی ہوگی، گناہ چھوٹ چکے ہوں گے، تو پھر زمین و آسمان کی برکتیں ظاہر ہو جائیں گی۔ حضرت فرماتے ہیں کہ اس سے معلوم ہوا کہ یہ جو ہمارے یہاں بے برکتی پائی جاتی ہے، یہ دراصل ہمارے خطاؤں کا اور ہمارے گناہوں کا نتیجہ ہے۔ اور بعض بندوں کو اللہ تعالیٰ اپنی آنکھوں سے دکھا دیتے ہیں، اور اکثر و بیشتر اللہ تعالیٰ کے جو نیک بندے ہیں ان کا حال دیکھنے سے معلوم ہوتا ہے کہ ان کے یہاں ہر طرح کی سہولتیں آسانیاں ہوتی ہیں، ان کے رزق میں برکت ہوتی ہے، ان کی عمر میں برکت ہوتی ہے، ان کے گھر میں برکت ہوتی ہے، ان کی چیزوں میں برکت ہوتی ہے، سکون ہوتا ہے، عافیت ہوتی ہے، ہر طرح کی سہولتیں اللہ پاک ان کو اپنے خزانے غیب سے عطا فرما رہے ہوتے ہیں، یہ سب ان کی نیکی کی وجہ سے، فرما برداری کی وجہ سے. اور اس کے مقابلے میں ہم دیکھتے ہیں کہ جو لوگ رات دن نافرمانی میں مبتلا رہتے ہیں، فسق و فجور میں لگے رہتے ہیں، گناہوں کے اندر ڈوبے رہتے ہیں، اور ان کے پاس ہر قسم کی راحت کی چیزیں بھی ہوتی ہیں، بلکہ بعض دوسرے مسلمانوں کو وہ حاصل نہیں ہوتی جو ان کو حاصل ہوتی ہیں، اس کے باوجود سب سے پہلی بات تو یہ کہ انہیں سکون نہیں ہوتا، ان کو سکون نصیب نہیں ہوتا، اطمینان نصیب. اور اصل چیز اطمینان قلب ہے بھائی، دل کا اطمینان ہے تو جھونپڑا بھی محل ہے، اور دل مطمئن نہ ہو تو محل بھی جھونپڑے سے بدتر ہے. تو ان کو قلب کا سکون نہیں ملتا، ہر طرح کی راحتیں موجود ہیں، راحت نہیں. اور دوسرے کہ ان کی چیزوں میں برکت نہیں ہوتی، نہ کھانے میں لذت، نہ مزہ، نہ پینے میں پہننے میں کوئی مزہ، اور ایسی ایسی تکلیفیں ان کو ہو جاتی ہیں، اور ایسے ایسے رنج غم ان کے اوپر مسلط ہو جاتے ہیں کہ سکون نام کی کوئی چیز نہیں رہتی، نہ سکون، نہ آرام، نہ اطمینان، نہ تسلی، نہ عزت، نہ راحت، ساری چیزیں رخصت ہو جاتی ہیں، سارے اسباب راحت موجود ہیں. تو یہ اصل میں اسباب راحت سے راحت نہیں ملتی ہے، راحت تو من جانب اللہ ملتی ہے، اور ان کو ملتی ہے جو فرما بردار ہوتے ہیں، نیک ہوتے ہیں، گنہگار گناہوں کی وجہ سے ان قلبی سکون سے ہی محروم ہو جاتے ہیں، اور راحتوں اور عافیتوں سے ہی محروم ہو جاتے ہیں. ابھی پچھلے سال کی بات ہے، میرے ساتھی ہیں، بڑے محبت کرنے والے ہیں، ان کا بیٹا ناروے میں ملازم ہے، تو وہ وہاں سے کورس کر کے اور فارغ ہو کر کے جب آیا تو انہوں نے مجھ سے ہی ملوایا. تو اس نے بتایا کہ ناروے کے اندر جو لوگ رہتے ہیں زیادہ تر غیر مسلم ہیں وہاں پر، تو بڑے مالدار ہیں، اور ہر طرح کے عیش و عشرت کا سامان ان کے پاس موجود ہے، لیکن بس ان کو کسی لمحہ سکون نہیں ہے، کسی لمحہ ان کو سکون نہیں ہے، بس ہر وقت وہ بے کلی کا شکار ہے، بے قراری اور بے چینی میں مبتلا رہتے ہیں، حالانکہ ہر طرح کی سہولتیں ان کے پاس موجود ہیں. اور کہتے ہیں بڑے، اور جو مسلمان ہیں وہ ان کے اعتبار سے، مالی اعتبار سے بہت ہی کم ہیں، ان کے ملازم ہیں، لیکن جو مسلمان نیک ہیں انہیں وہ بے چینی نہیں ہے، وہ بے قراری نہیں ہے جو ان کو ہے. تو اس کی وجہ ظاہر ہے کہ وہ کفر و شرک میں مبتلا ہیں، اور کفر و شرک تو سب سے بڑا گناہ ہے، تو سب سے بڑا گناہ ہوگا تو اس کے ہوتے ہوئے کیسے سکون مل سکتا ہے، کیسے عزت مل سکتی ہے، کیسے راحت مل سکتی ہے. اسی لیے ہم کہتے ہیں اکثر لوگ خودکشی کرتے رہتے ہیں، اسی بے چینی سے گھبرا کر کے، پریشان ہو کر کے وہ خودکشی کر لیتے ہیں. لیکن مسلمان ان کے مقابلے میں بہت غریب ہیں، لیکن نماز روزے کے پابند ہیں، وہ بڑے سکون سے رہتے ہیں. تو یہ انہوں نے خاص اپنا مشاہدہ بتلایا. تو بھئی یہ ہمارے لیے اس میں سبق ہے کہ دیکھو، جتنی بڑی نافرمانی ہوگی اتنا ہی بڑا، اتنی زیادہ بے برکتی ہوگی، اتنی زیادہ نحوست ہوگی، اتنی زیادہ پریشانی ہوگی، اسی قدر کیا کہتے ہیں بے چینی ہوگی. اور جتنے گناہ نہیں ہوں گے اور نیک اعمال ہوں گے، نیک کام ہوں گے، فرما برداری ہوگی، تو اتنا ہی دل میں سکون ہوگا، چین ہوگا، آرام ہوگا، راحت ہوگی، قدم قدم پہ اللہ تعالیٰ کی طرف سے مدد ہوگی، اور ہر چیز میں خیر و برکت محسوس ہوگی. یہ اللہ تعالیٰ کی تابے داری اختیار کرنے کا اثر ہے. لہذا یہ گناہ اور نیکی کا اثر ایسا ہے جیسے کہ آگ اور برف. آگ جلاتی ہے، تکلیف دیتی ہے، برف ٹھنڈا کرتی ہے، آرام دیتی ہے. بس نیکی کریں گے تو آرام ملے گا، راحت ملے گی، اور گناہ کریں گے تو جیسے آگ سے تکلیف ہوتی ہے، آدمی کا جسم جلتا ہے، کپڑے جلتے ہیں، گھر جل جاتا ہے، آدمی تباہ ہوتا ہے، برباد ہو جاتا ہے. تو حضرت یہ سمجھانا چاہتے ہیں کہ بھئی تری میں اور خشکی میں جو بھی بگاڑ پیدا ہوا ہے، خرابی پیدا ہوئی ہے، یہ لوگوں کے ان گناہوں کی وجہ سے ہوئی ہے جو ان کے ہاتھوں نے کیے ہیں۔ لہذا گناہ کرنے کا دنیا میں یہ بھی نقصان ہے کہ انسان طرح طرح کی پریشانیوں میں اور تکلیفوں میں مبتلا ہو جاتا ہے، اور نیکی اختیار کرنے سے اور اللہ تعالیٰ کی فرمان برداری اختیار کرنے سے برکت ہوتی ہے، عافیت ہوتی ہے، راحت ہوتی ہے، مدد ہوتی ہے، نصرت ہوتی ہے، سکون ملتا ہے، راحت ملتی ہے، یہی مقصود ہے۔ اس لیے لہٰذا چاہیے ہم سب کو اور سب مسلمانوں کو کہ جب تک دنیا میں رہیں حتی الامکان گناہوں سے بچیں، غلطی ہو جائے تو توبہ کر لیں، اور زیادہ سے زیادہ نیک بننے کی کوشش کریں، بعمل بننے کی فکر کریں، تو اس سے انشاءاللہ تعالی دنیا کے فوائد بھی حاصل ہوں گے۔ اللہ تعالی ہم سب کو توفیق دے۔ www.dasquran.com